예, 그래도 프라데시 다이 도아르네마 보탄수 and 데스피티 니팔리마. Okay. So let's turn to Ephesians. Sorry. I'll give it to you. Oh, you can have this one. And Ephesians chapter 6. Ephesians chapter 6, verse number 4.
Ani sarpadma. Ephesians 6:4.
This is not the main passage that we'll be looking at, but it leads to it.
यो मुख्य खण्ड नै होइन जुन हामीले हेर्न लागिरहेका छौँ तर त्यहाँ पुर्याउँछ यो खण्डले हामीलाई.
And either way, we must understand some things from this.
अनि जसरी होस् यहाँबाट चाहिँ केही न केही कुरा हामीले यहाँ बुझ्नु परेको छ.
Okay, if you'd like to read it.
अनि हे बाबुहरू, आफ्ना छोरा छोरीहरूलाई रिस नउठाओ, तर प्रभुको अनुशासन र चेतावनीमा तिनीहरूको पालन पोषण गर.
Okay, two words that we want to focus on.
दुईटा शब्दहरू यहाँ हामी केन्द्रित हुन चाहन्छौँ.
Nurture and admonition.
अनुशासन र चेतावनी.
Okay. These two words, we have to understand the definitions that God gave.
हामीले चाहिँ परमेश्वरबाटको परिभाषाहरू बुझ्नु पर्छ.
So when we hear the word nurture,
जब हामीले चाहिँ हाम्रो नेपालीमा चाहिँ अनुशासन भनेर अनुवाद गरेको शब्द सुन्छौँ,
we have our own ideas of what that means.
त्यसको माने के हो भन्ने चाहिँ हाम्रो आफ्नै धारणाहरू हुन्छन्.
But we have to make sure that what we think is the same as what God is thinking when he uses the word.
तर पक्का चाहिँ के गर्न आवश्यक छ भने जे हामीले सोचिरहेका छौँ त्यो परमेश्वरको वचनमा भनिएकोसँग मेल चाहिँ खाँदैन.
Okay, so the word nurture here is the, okay, let me say it in an easier way. The word nurture is two words in Greek.
यो जुन शब्द अनुशासन भनेर अनुवाद गरिएको छ ग्रिक भाषामा चाहिँ दुईटा शब्द मिलेर बनेको छ.
And it comes, the root word is child.
यसमा मुख्य शब्द चाहिँ जरा शब्द भनौँ चाहिँ बालक अथवा बच्चा भन्ने शब्द छ.
And it means child training.
यसको माने चाहिँ बालकको तालिम.
And that same word is in Hebrews chapter 12.
त्यही शब्द चाहिँ हिब्रूको 12 अध्यायमा चाहिँ उल्लेख छ.
Okay, let's go there.
त्यहाँ जाउँ हामी.
Briefly. Gotta be brief, I guess, here. Okay, Hebrews 12.
हिब्रू 12 अध्याय.
It's verse 8.
आठ पदमा हेर्नुहोस्.
Or even let's go ahead and read 7. It's in all of these verses.
यी सबै पदहरूमा चाहिँ सात पददेखि पढ्नेछौँ.
Okay.
यदि तिमीहरूले पालना सहयोग भने परमेश्वरले तिमीहरूसित छोराहरूसित झैँ व्यवहार गर्नुहुन्छ. किनकि कुन छोरा होला जसलाई बाबुले ताडना दिँदैन? तर तिमीहरूले ताडना पाएन भने जुन ताडनका भागी सबै हुन्छन् तब तिमीहरू व्यभिचारद्वारा जन्मेका सन्तान हो छोराहरू होइन.
Okay, there is the, it's translated chastening.
यहाँ चाहिँ ताडना भनेर अनुवाद गरिएको छ उही शब्दलाई.
Yeah, the same word. Now, let's look at back in Ephesians chapter 6 verse 4.
अब यसरी 6 4मा फर्केर जाउँ.
But the word translated admonition.
चेतावनी भन्ने शब्दलाई हेर्ने छौँ.
This is two words joined together in Greek.
अनि फेरि ग्रिकमा दुईटा शब्दलाई जोडेर चाहिँ बनिएको शब्दबाट चेतावनी भन्ने अनुवाद गरिएको छ.
इट्स द वर्ड माइन्ड.
पहिलो शब्द चाहिँ हो मन.
एन्ड देन द नेक्स्ट वर्ड इज, एन्ड इट्स द वर्ब टु सेट.
अनि अर्को शब्द हो बसाल्नु भन्ने, स्थापित गर्नु भन्ने.
सो टु सेट द माइन्ड
अथवा मनलाई चाहिँ बसाल्नु.
सो एन्ड so I wanted to introduce this subject with these two words.
अब यो दुईटा शब्दले चाहिँ मैले आज बाँड्न लागेको कुराहरू चाहिँ परिचय गर्न चाहेको थिएँ.
ओके, थ्याङ्क यू ब्रदर. ओके, सो हामी फेरि व्यवस्था छ अध्ययमा जानेछौँ अनि के व्यवहारिक कुरोहरूलाई हेर्नेछौँ. तर बच्चाको मनलाई के गर्नुपर्छ अरे, त्यसलाई स्थापित, त्यसलाई राम्रोसँग ज्ञानमा स्थापित गराउनुपर्छ. अनि यहाँ व्यवस्था छ अध्यायमा कति कुरोहरू लुकेको रहेछ, यसरी विचार गरेर मात्रै निक्लिन्छ. अनि सो हेरौँ हामी व्यवस्था छ अध्यायको अब यो पालि चाहिँ छ पददेखि अथवा छ पद पढ्नेछौँ. अनि यी वचनहरू जो म आज तिमीलाई आज्ञा गर्दछु तिम्रो हृदयभित्र रहेर हुन्. अब त्यसपछि अब व्यवहारिक कुराहरू आउँछन् बुवा अनि आमाको लागि. यी वचन लिएर के गर्नुपर्छ, सिकाउनुपर्छ. तर कसरी, त्यसमा जोड दिन चाहन्छु अहिले यो समयमा, कसरी चाहिँ त्यो मनलाई स्थापित पार्ने, स्थापित गराउने, कसरी यी यो ज्ञान चाहिँ भित्र नानीहरूभित्र छिडाउने. अनि यहाँ लेखेको छ त्यसपछि सात पद आउँछ, अनि तिमीले यी वचनहरू आफ्ना छोराछोरीहरूलाई यत्नसित सिकाउनु, अनि तिमी आफ्नो घरमा बस्दा आफ्नो बाटोमा हिँड्दा शुद्ध र उठ्दा तिमीले तिनकै चर्चा गर्नु. यहाँ चाहिँ यो त तरिका, परमेश्वरको तरिका, फेरि यो चाहिँ मानिसले कल्पना गरेर बनाएको होइन, परमेश्वरको आफ्नै तरिका छैन. म प्रश्न राख्छु अब, के यो सफल हुन्छ कि हुँदैन? यदि मान्छेले गर्यो भने, मान्छे गर्छ भने काम लाग्छ. अब परमेश्वरले सब बनाउनु भएको परमेश्वर, सब थोक बनाउनु भएको, सृष्टि गर्नुभएको परमेश्वर, हाम्रो जिउको हरेक अङ्ग अनि भित्री कुरोहरू सबै मिलाएर बनाउनु भयो, त्यही परमेश्वरले यहाँ बुद्धि दिनुहुन्छ हामीलाई. अनि यो एकदमै यसै भन्नुभएको छ होला, काम लाग्ने, राइट, कामको लागि प्रयोग हुने, अनि कामलाई सफल बनाउने, गराउने. ओके, सो केही कुरोहरूलाई यहाँ जस निकाल्नुपर्छ, यसबाट बुझ्नुपर्छ. अनि के विषयहरू छन् यहाँ? पहिलो चाहिँ यही हो, बाबु आमा छोरा छोरीहरूसँग सम्बन्ध राख्नलाई समय चाहिन्छ, समयको खासै छ. त्यहाँ कसरी सिकाउने त, अब नानी उता छ भने अनि म यता छु भने त्यहाँ त शिक्षा हुँदैन, सँगै हुनु पऱ्यो. त्यसको अर्थ चाहिँ, त्यसको मतलब चाहिँ समय सँगसँगै रहने. अनि ओके, पहिलो, दोस्रो कतिखेर सिकाउने, केही कुरोहरू छन् त्यसमा, धेरै छ त्यसमा, कतिखेर सिकाउने. अनि यहाँ देखिन्छ सधैँ सिकाउने होइन, बिहान बेलुका साँझ अनि दिउँसो, अनि यो गर्दाखेरि त्यो गर्दाखेरि देखिन्छ भनेको यो सिकाउने जीवनमा चाहिँ सिकाउने. तर त्यसभित्र पनि अझै छ, अझै कुरोहरू छन्. अनि एकछिनमा त्यसपछि तेस्रो, तपाईँको शिक्षकको विषय र तरिका, भनेको बुवा आमाहरूको शिक्षकको विषय अनि तरिका चाहिन्छ. जे गरे पनि तरिका चाहिन्छ, कसरी गर्ने होइन. जस्तै उदाहरण मलाई मनपर्छ, इङ्ग्लिसमा भन्छु एक्चुली, गो फ्लाई द प्लेन, नेपालीमा पानी त्यो हावाजहाजलाई उडाउनु मिल्छ होला होइन. सो बुझ्नु भयो, शब्दहरू बुझ्नु भयो होला. अनि कति जनालाई गर्न सक्नुहुन्छ प्लेनलाई उडाउन सक्नुहुन्छ या कोही हुनुहुन्छ शब्द त बुझिन्छ तर पनि गर्न सक्नु नसक्ने है सो के चाहिन्छ त्यसपछि अझै ज्ञान चाहिन्छ बुद्धि चाहिन्छ तरिका चाहिन्छ अनि त्यसको लागि हामी अब त्यो हेर्नेछौँ तेस्रो कुरामा अनि सो पहिलो कुरा चाहिँ समय बुवा आमा र छोरा छोरीहरूसँग त्यहाँ सम्बन्ध छ तर सम्बन्ध भए पनि त्यो सम्बन्ध कस्तो छ नजिक छ कि टाढा छ या एकदम घनिष्ठ छ कि अब त्यस कुरा चाहिँ कति अरू कुरोहरूमा भर पर्छ अनि एउटा विशेष कुरो मुख्य कुरो चाहिँ समय नै हो समय ओके एउटा कुरा भनेर अगाडि बढौँ परमेश्वरले बुवा आमाहरू उहाँको यसरी भन्नुहोस् होला प्रतिनिधित्व गर्न राख्नुभयो उहाँलाई नानीहरूलाई उहाँको परमेश्वर कस्तो हुनुहुन्छ उहाँको व्यवहार उहाँको सोचाइ उहाँको उहाँले गर्नुभएका कार्यहरू परमेश्वर नै उहाँलाई बुझाउनलाई बुवा आमाहरू राख्नुभयो संसारमा नानीहरूलाई बुझाउनलाई अनि के बुझाउने अरे परमेश्वर वा कस्तो हुनुहुन्छ या हामीमा एक किसिमले हामीमा देखा पर्छ त्यहाँ परमेश्वरको चरित्र हामीमा त्यहाँ देखा पर्छ परिवारमा अब हामी भन्छौँ परमेश्वर दयालु हुनुहुन्छ अनि नानीले कसरी बुझ्न सक्छ त त्यो कुरा हामीबाट बुझ्छ हाम्रो जीवनलाई हेरेर बुझ्छ अनि बुवा दयालु साँच्चै दयालु हुनुहुन्छ भने नानीले बुझिहाल्छ त्यो कुरा भनेको परमेश्वर र बुवा जस्तै हुनु हुनुहुन्छ भनेर त्यो गाह्रो हुँदैन त्यसलाई अनि परमेश्वर शक्ति हुनुहुन्छ कसरी बुझ्ने परमेश्वर परमेश्वरलाई झुट बोल्नुहुन्न परमेश्वरले हाम्रो वास्तव गर्नुहुन्छ परमेश्वरले ओ हाम्रो प्रार्थना सुन्नुहुन्छ परमेश्वर हामीसँग हुनुहुन्छ हो हामीसँग हुनुहुन्छ नि टाढो हुनुहुन्न गोठालो कहाँ हुन्छ त भेडासँगै हुन्छ अनि छैन भने के हुन्छ त्यो गोठालो होइन होइन सो हामी पनि बुवा आमाहरू परमेश्वरको सट्टामा एक किसिमलाई बसिरहेका छौँ अनि नानीहरूलाई परमेश्वरलाई देखाउँदैछौँ हाम्रो आफ्नै हृदयबाट अनि आफ्नै बानीबाट अनि यसको लागि चाहिँ समय चाहिन्छ सँगसँगै हुनु पर्यो कतिजना यो संसारमा यसको चुकेका छन् कति प्रचारकहरू कति भक्ति व्यक्तिहरू पनि चुकेका छन् यो कुरोमा अनि परमेश्वरको सेवक आएको कारणले नै परिवारलाई भने परिवारबाट टाढा भएका छन् अनि नानीहरूलाई छोरालाई छोरीलाई चाहिँ डोर्याउन सकेका छैन अनि त्यो मान्छेले ठिक गरिरहेको हुन्छ सो हेरौँ केही कुरोहरू एउटा उदाहरण एकचोटि मेरो त्यही अमेरिकामा नै एउटा परिवार छ अनि यो परिवारको बुवा चाहिँ जहिले पनि यात्रा गरिरहेको हुन्छ किनकि यो ड्राइभर हो सो हप्तामा 5 दिन चाहिँ घरभन्दा बाहिर हुन्छ टाढा हुन्छ अनि त्यसपछि आउनुहुन्छ कहिले आउनुहुन्छ शनिबारको दिनमा आउनुहुन्छ अनि दिउँसोतिर आउनुहुन्छ अनि बस्नुहुन्छ त्यो दिन फेरि शनिबार जानुहुन्छ है अब म प्रश्न सोध्छु उहाँका छोरा छोरीहरूलाई कस्तो छ अथवा कस्तो छ अनि म भन्न सक्छु म चिन्छु राम्रोसँग तिनीहरूलाई धेरै गाह्रो छ त्यो कुरा हुन त पैसाको प्रबन्ध त आइरहेको छ त्यसको खाँचो छैन तिनीहरूलाई के को खाँचो छ बुवाको खाँचो छ त्यहाँ हुन त आमा त छँदैछ त्यही हुनुहुन्छ तर परमेश्वरलाई कसलाई बनाउनु भयो बुवा अनि आमा पनि अनि कहाँ राख्नुभयो सँगै राख्नुभयो अनि हुन्छ अनि हामी जान्दछौ कतिचोटि यो संसार एकदम बिग्रेको कारणले नै त्यस्तो हुन्छ अनि हुन सक्छ बुवा ओके ह्यान्ड माइक यहाँ तल छ होला ओके अनि हुनसक्छ बुवा बित्छ अनि आमा एक्लो हुनुहुन्छ त्यो त्यस्तो अवस्था त हुन्छ संसारमा तर यसरी सोच्नुपर्छ हामीले चाहिँ बनाउने होइन त्यस्तो अवस्था हामीले गराउने होइन ओके अनि एकजना चिन्छु एकजना आमालाई चिन्छु अनि यो आमा चाहिँ विदेश अमेरिकाको आमा फेरि विदेशमा गयो अनि कामको लागि गयो अनि छोरी छोरा हुनुहुन्छ एकजना अनि श्रीमानलाई त्यही छोडेर जानुभयो कामको लागि हुन त आउनुहुन्छ कहिले तर अलग्गै हुनुहुन्छ अनि यो राम्रो होइन यो परमेश्वरको उद्देश्य होइन सकेसम्म हुन त कुनै स्थितिले कुनै कारणले हुनुपर्छ तर हामीले गर्ने होइन हाम्रो त्यहाँ छनौट छ भने है हामीले रोक्न सक्छौँ भने चाहिँ अर्को बाटोमा जानुपर्छ है भनेको सँगै हुनुपर्छ त्यहाँ परमेश्वरको योजना हो यो अनि त्यहाँ दुःख आउन सक्छ पनि जस्तै तपाईँलाई दुईवटा बाटो छ एउटा बाटो यता जान्छ हेरि अनि हुन त यो बाटो राम्रो हुन्छ तपाईँलाई अनि परिवारको लागि तर परिवारबाट अलग हुनुपर्छ तपाईँ यो बाटोमा लाग्नलाई अनि तर अर्को बाटो पनि छ तर यो अलिक नराम्रो बाटो जस्तै है अनि पैसा नपुग्ने बाटो पनि हो अनि तपाईँले छान्नुपर्छ तर यो बाटोमा फेरि परिवार पनि छ सँगै रहने है अब तपाईँले यो बाटो छान्नुहोस् यो बाटो अनि तपाईँले मैले बताउनु पर्दैन पढ्नुहोस् वचन त्यो पाउनुहुन्छ तपाईँले हित उपदेशमा धेरै छ त्यसको बारेमा आफै पत्ता लगाउन सक्नुहुन्छ यो कुरा अनि आफै चाहिँ आफूलाई थाहा छ यो तर सो त्यो भनेर दोस्रो कुरामा आउँछ कतिखेर सिकाउने अनि एउटा सानो छोटो भिडियो छ यहाँ म देखाउन चाहन्छु अनि ओके यो हुँदाखेरि यो लिन्छु ओके अनि प्रश्न छ पहिला अब बच्चा कति खेर अथवा यसरी भन्छु कति उमेरदेखि सिक्न थाल्छ एउटा बच्चा सानो बच्चा कतिखेर कति उमेरदेखि अब ल ल यहाँ भर्खर जन्मेको छ बच्चा है एक दिनको बच्चा छ हामीसँग मान्ने हो अनि अनि बच्चा एक दिनको बच्चा छ त्यो बच्चा सिकिरहेको हुन्छ कि हुँदैन हुन्छ भन्नुहुन्छ हुँदैन भन्नुहुन्छ कसैले सो अनि एक दिनको बच्चा है हुन्छ तिन महिनाको बच्चा तिन महिनाको बच्चा छ त्यसले केही न केही सिकिरहेको हुन्छ अनि अब राम्रोसँग सिक्न थाल भनेको कति उमेर पुगेपछि बच्चाले राम्रोसँग सिक्न थाल्छ कति कति वर्ष पुग्नुपर्छ भन्न सक्नुहुन्छ अनि 19 वर्ष पुगेको बच्चा सिक्न सक्छ है तर 19 महिनाको बच्चाले त्यति धेरै सिकिरहेको हुन्छ 19 महिना है अनि सो कतिखेर व्यवस्था 6 अध्यायमा चाहिँ नानीहरूलाई सिकाउने कुरा थियो तर कहिलेदेखि सिकाउनु त त्यस लागि छैन है खालि सिकाउनु पर्छ भन्ने छ अनि ओके म अन गर्छु यहाँ अनि हामीले अर्को अरू कति ठाउँहरूमा बुवाआमाहरूले बुद्धि पाएर नानीहरूलाई राम्रोसँग बुझ्न सकेको छ है नानीहरूलाई जस्तै तपाईँले कुनै फुललाई देख्नुभयो भने पाटोमा तपाईँले चिन्नुहुन्छ होला त्यो फुललाई
तर त्यसको भित्री कुरोहरूलाई चिन्नु न होला है, त्यो भित्री कुरोहरू अन्त कति साधारण भयो भने त्यो गुण त्यो पनि चिज होइन अनि तपाईँले चिनिहाल्नुहुन्छ बाहिर गुणले तर भित्री कुरोहरू चिन्नु न अनि त्यस्तै हुन्छ नानीहरू भनेको हामीले नानीलाई हेर्छौँ त्यसलाई कुरो गर्छौँ त्यसलाई खुवाउँछौँ त्यसलाई लुगा लाउँछौँ तर कतिचोटि त्यसको भित्री कुरोहरू हामी बुझ्दैनौँ ओके हुन्छ यो सानो बच्चा सानो बच्चा देख्नुहुन्छ तपाईँ अनि
बच्चाको हातमा के छ
या खास कागजहरू छन् कार्डहरू कार्ड भन्छ इङ्ग्लिसमा अनि यो बच्चा चाहिँ 19 महिनाको बच्चा थियो ओके अनि यसले के गर्न लागेको छ भने पढ्न लागेछ हो अनि यस यी कागजहरूमा चाहिँ शब्दहरू लेखेको छ त इङ्ग्लिसमा हो अनि या बुवाले पढ्न लगाएको छ यसलाई ओके अनि हामी हेरौँ अनि तपाईँले हुन्छ म बताउँछु यो पनि हुन्छ धन्यवाद
त्यो जुन बच्चा तपाईँले देखिहाल्नु भयो त्यो बच्चा फेरि 19 महिनाको अब सिक्न सक्यो ओहो कति विशेष बच्चा कति प्रख्यात है या नेपालसम्म पुगेको बच्चा विदेशबाट तर यो कुरा धेरैजनाले यस्तै गर्छन् ओहो है यो एकदम स्मार्ट भएर मात्रै होइन तर साधारण बच्चाले यस्तो काम गर्छ खास यो बच्चाको बुद्धिभन्दा या बुवामाको बुद्धि देखिन्छ अनि बुवामामा बुद्धिको कम्ती छ भने त्यो कहाँ देखा पर्छ बच्चामा बच्चा त के गर्छ त आफै गएर पढ्न सिक्छ त होइन त्यहाँ कसैले शिक्षक चाहिन्छ सिकाउने व्यक्ति चाहिन्छ राइट त्यहाँ अनि तरिका चाहिन्छ बुद्धि चाहिन्छ त्यस कारण गर्नलाई अब यो चाहिँ पढ्नलाई हो अनि पढ्नु भनेको एउटा मुख्य कुरो हो प्रश्न यदि बच्चाले यस्ता कुरोहरू सिक्न सक्छ एकदम सानो बच्चाले 1.5 वर्षको बच्चाले के त्यसले मान्न सिक्न सक्दैन र यति जटिल कुरो अब म चाहिँ कति समयदेखि मैले नेपाली भाषा सिकेँ अनि सिकिरहेको छु अनि पनि म बिगार्छु बिगारिराख्छु तपाईँको भाषालाई अनि म ठुलो भए पनि अनि मैले कलेज पास गरे पनि गाह्रो लाग्छ तर यो बच्चा सानो बच्चाले बोलिरहेको छ है सानो 2 वर्षको बच्चा 3 वर्षको बच्चा कति राम्रोसँग बोल्न सक्छ फेरि एक किसिमलाई अब सोच्नुहोस् त मलाई चार वर्ष लाग्यो यो नेपाली सिक्नलाई अनि अझै पनि धेरै सिक्नुपर्छ अनि चार वर्षभित्र त्यसले पनि सिक्छ मलाई जित्छ बच्चालाई अब बुद्धि छैन र त्यसले कति गाह्रो कुराहरू सिक्न सक्छ टिप्न सक्छ अनि हामी बुवा आमाहरूको मन हतियारो भएर त्यो कुरा बुझ्न सकेको छैन है कति ठुलो मौका हो बच्चालाई सिकाउनु परमेश्वरतिर डोर्याउनु तर हामी त्यत्तिकै छोडिरहेको अब या चाहिँ तपाईँले केही भ्यूहरू रोप्नु भयो भने अनि एकदम ठुलो चौरमा अथवा खेतमा अनि रुख काट्ने समय आयो भने तपाईँले के तपाईँ के गर्नुहुन्छ के गर्नुहुन्छ काट्नुहोस् अनि काट्नु भएन भने पछि काट्छु आउने वर्षमा काट्छु के हुन्छ त्यो जान्छ मौका सिद्धिन्छ त्यसको समयमा गर्नुपर्छ बच्छ चाहिँ समयसँग जोडेको हुन्छ मान्छे बच्छ सधैँसम्म रहँदैन केही समयको लागि मात्रै हो यो कुरा अनि त्यही समयमै हामीले ठिक गरेन भने त्यो मौका जान्छ सिद्धिन्छ फेरि परमेश्वरको अनुग्रह छ अनि हामीलाई बिगारको कामलाई सुधार्न उहाँले मद्दत गर्न सक्नुहुन्छ हामीलाई सहयोग दिन सक्नुहुन्छ पछि पनि हामीले डोर्याउन सक्छौँ बच्चालाई तर त्यो परमेश्वरको योजना होइन उहाँको उद्देश्य होइन अनि त्यति सफल पनि हुँदैन यस यो जस्तो अनि इटा एउटा इटा कसरी बन्छ सोच्नुहोस् त पहिला के चाहिन्छ पहिलो कुरा कुन चिज चाहिन्छ के माटो अब माटो भयो के चाहिन्छ त्यसपछि के अरे ओके पानी भयो के चाहिन्छ त्यसपछि के अरे ओके सो त्यो आकार चाहिन्छ अब छैन भने के हुन्छ तपाईँ राख्नुभयो इट्टा त्यो घाममा अनि छोड्नुभयो म पछि गर्छु के हुन्छ पछि गर्न सक्नुहुन्छ त्यसलाई बनाउन सक्नुहुन्छ ठिक पार्न सक्नुहुन्छ अनि त्यो कड हुन्छ अनि कड भएपछि त गाह्रो हुन्छ है बनाउनलाई सी ठिक पार्नलाई अनि बच्चा पनि त्यस्तै ठ्याक्कै त्यस्तै एकजना हुनुहुन्छ परमेश्वरलाई उदाहरण दिनुभयो समीवेल पाँच वर्षको बच्चा कस्तो कस्तो थियो भक्ति पाँच वर्षको बच्चा भक्ति अनि पाँच वर्षको बच्चा चाहिँ छोड्न मिल्ने एक किसिमले भनेको बुवा आमाहरू त्यहाँ के अरे आउँदैन नेपालीमा हिन्दी ठ्याबेडाकोलाई के भन्छ भेट हुने पा त्यसमा अर्को मान्छेलाई आमाले बुवा आमाले दिए अनि त्यो बच्चा त्यतिखेर देखिन्छ पाँच वर्षको बच्चा कस्तो थियो एकदम इमान्दारी एकदम मान्ने है आज्ञाकारी फेरि पाँच वर्षको बच्चा अनि परमेश्वरले बोलाउनु भयो सामुएललाई सामुएलले के गरे सामुएल आए है अनि त्यसपछि तर कहाँ भनेको सामुएल गयो कहाँ गयो नबुझिकन के अरे कहाँ गयो पूजा कहाँ गयो अनि त्यसपछि पूजाले भन्यो भोलि बोलाइन फेरि गयो सामुएल फेरि यस्तो आवाज आयो सामुएलले के गर्यो सामुएल के गर्यो फेरि गयो त्यस्तो देखिन्छ त्यस्तो स्वभाव थियो कहाँ भएको छ त आमा बुवा बाटा आफै बाटा त होइन बुवा आमाहरू त्यसका बुवा आमाहरू म के थियो वचन थियो वचनको बुद्धि थियो कसरी यो यसलाई हुर्काउनुपर्छ कसरी यसलाई डोर्याउनुपर्छ थियो बुवा आमाहरूमा अनि त्यो लगायो सो हामीलाई त्यसको खाँचो छ अनि यो मौका गुमाउनु हुँदैन. व्यवस्था छ अध्यायमा हामी के सिक्छौँ? हामी बुवा आमाहरू के सिक्छौँ? हामीले सिक् विचार गर्न सिक्छौँ. त्यो छ, तपाईँले देख्नुभयो, बुवा आमाहरूले विचार गर्नुपर्छ, मन गर्नुपर्छ, सोचाइ त्यो लगाउनुपर्छ भन्ने तपाईँले पत्ता लगाउनु पर्छ भयो. यो खण्डमा छ नि सातपदमा, अनि तिमीले यी वचनहरू आफ्नो छोराछोरीलाई यत्नसित सिकाउनु, अनि सिकाउनु एउटा कुरा, अनि कसरी तिमी आफ्नो घरमा बस्दा, आफ्नो बाटोमा हिँड्दा, सुत्दा, उठ्दा. सो बुवा आमाहरू यो काम पुरा गर्नलाई के गर्नुपर्छ? सोच्नुपर्छ, सोचाइ सोचिराख्नुपर्छ. नत्र यो काम हुन्छ र हुँदैन नि. बुवा आमा त्यतिकै हिँडिरहेको हुन्छ, त्यतिकै बसिरहेको हुन्छ, त्यतिकै खाइरहेको हुन्छ. यो काम गर्नलाई बुवा आमाहरूले सोचिरहेको हुनुपर्छ, यो काम कसरी गर्ने भन्ने है. ओहो, या मुख आयो, चरा या चरा आयो, के भन्छ, चरा त्यहाँ उता पर चरा छ, चरा, अनि बुवाले हेर्छ, अनि यस्तो सानो छोरालाई ध्यान खिच्छ, ओहो हेर त छोरा चरा, अनि हेर्छ, अनि त्यसपछि बुवाले भन्न सक्नुहुन्छ, परमेश्वरले पनि त्यही चरालाई अहिले हेर्दै हुनुहुन्छ, हामी जस्तै ठकी त्यही चरालाई. अनि छोराको मनमा के आउँछ त्यसपछि, के छिर्छ? परमेश्वर, हामी परमेश्वरको उपस्थितिमा छौँ, वा हुनुहुन्छ, टाढो हुनुहुन्न, कतै यही हुनुहुन्छ. अनि त्यसपछि तपाईँ भन्न सक्नुहुन्छ, त्यो चरालाई हेर्दै हुनुहुन्छ परमेश्वरले, हामीले हेरिरहेको जस्तै त्यही चरालाई पनि. अनि तर उहाँ हामी जस्तो हुनुहुन्न, त्यो चरालाई हेर्दाखेरि पनि हाम्रो हृदयभित्र पनि हेर्दै हुनुहुन्छ उहाँ, अनि सब बुझाउन सक्छौँ त्यसरी त्यो सानो कुरोबाट. अनि सोचिराख्नुपर्छ. अनि प्रश्नहरूले एउटा राम्रो ओके हुन्छ. तेस्रो कुरा आउँछ यहाँ, तपाईँको अथवा बुवा आमाको शिक्षाको विषय र तरिका, अनि तरिका र विषय या भेटिन्छ. विषय चाहिँ के हो खास, तपाईँले भन्नु सक्नुहुन्छ, वचन. यो सत्य त सत्य हो, सत्य हो त्यो, तर वचनमा के छ अथवा को हुनुहुन्छ खास? बुवाको विषय सिकाउने विषय चाहिँ परमेश्वर नै हुनुहुन्छ है, उहाँ आफै स्वयं त्यो उहाँको उहाँको यसै भन्छु, उहाँलाई नानीहरूलाई बुझाउने उहाँको कस्तो हुनुहुन्छ त्यो एकदम राम्रोसँग तिमीले बुझ्ने गरी सिकाउने. अनि एकचोटि पहिलो राज्य 4:33 पढौँ. पहिलो राजा 4:33 यसैले लेखेको छ, होइन सरी मैले त्यहाँ. अनि उनले लबानोमा भएको देवदारको रुख देखेर लिएर भित्तमा उम्रने हिसाबसम्म रुखको विषयमा बताउँथ्यो. अनि उनले पशु पक्षी घस रहने जन्तु र माछुहरूको विषयमा पनि चर्चा गरे. यो कसको बारेमा लेखेको हो? सोलोमन. अनि सोलोमनमा यति धेरै बुद्धि थियो, परमेश्वरको बुद्धि थियो. सो सोलोमनको जीवनबाट हामीले बुझ्न सक्छौँ कति कुराहरू. अनि यो कुरा उसको त्यति धेरै बुद्धि थियो अनि यो नराम्रो कुरो होइन फेरि हुन त उसको जीवनमा हामी भुल देख्छौँ तर बुद्धिको कारण होइन त्यो भुल है बुद्धि चाहिँ परमेश्वरबाट ओके अनि यो बुद्धि देखिन्छ यहाँ केबाट सिकिरहनु थियो सोलोमनले कुन कुरोहरूबाट है सृष्टिका कुरोहरूबाट जन्तुबाट पक्षीबाट रुखहरूबाट है सिक्नुहुन्थ्यो अनि पनि सिकाउनुहुन्थ्यो ओके सो त्यही एकचोटि रोमी एकको 18 पद पल्टाउनुहोस् अनि केही अझै उदाहरणहरूलाई हेर्नेछौँ कसरी नानीहरूलाई सिकाउनु भन्ने तर यहाँ विषय एकछिन विषय रोमी एकको 18 अनि 19 किनकि सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ किनभने परमेश्वरको विषयमा जे जान्न सकिन्छ त्यो तिनीहरूमा प्रकट भएको छ किनकि परमेश्वरलाई त्यो तिनीहरू कहाँ प्रकट गर्नुभएको छ ओके प्रकट चाहिन्छ त्यस्तो त्यो चाहिन्छ हामीलाई अनि कहाँ पाइन्छ फेरि किनभने संसारको उत्पत्तिदेखि नै उहाँको नदेखिने गुणहरू किनभने हामीले नानीहरूलाई परमेश्वर नदेखिने गुणहरू बुझाइदिनुपर्छ या कसरी बुझाउने परमेश्वरले बुझाइसक्नु भएको छ खालि उहाँले दिनुभएको कुरोहरूबाट हामीले बुझाउने अवकाश उहाँले गर्नुभएको जस्तै यहाँ लेखेको छ किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अन्त अनन्त शक्ति एउटा परमेश्वरत्व छर्लङ परमेश्वरत्व भनेको उहाँको व्यक्ति वा कस्तो हुनुहुन्छ भने उहाँको सबै पूर्णै व्यक्ति त्यसमा आउँछ छर्लङ्ग देखा परेका छन् सृष्टि गरिएका गुरुहरूद्वारा जानिएका छन् केद्वारा रे सृष्टिद्वारा रुख चाहिँ के हो खास सृष्टिको एउटै कुरा एउटा थोक चिज हो अनि माछा अनि कुकुर अनि मान्छे अनि किताब अनि हावा अनि घाम अनि सबै कुरोहरू चाहिँ के हो सृष्टि हो अब परमेश्वरलाई यस्तो ठुलो ठुलो उदाहरण दिनुभएको छ खालि त्यो टिप्नुपर्छ लिनुपर्छ या चाहिँ आँप फलिरहेको छ भने त्यो खालि टिप्नुपर्छ खानुपर्छ राइट अनि त्यस्तै हो उदाहरणहरू थुप्रै छन् जीवनमा जहाँ पनि देखिन्छ अनि उदाहरणहरू लिएर नै नानीहरूलाई चाहिँ बुझाउन सक्छौँ परमेश्वर नदेखिने गुणहरू ओके अब जस्तै यहाँ छ बत्ती हो अब बत्ती बिना ओके यसो गरौँ मैले यहाँ चाहिँ अब मसँग के छ किने मङ्का अनि यो चल्छ पनि खतरा यो कस यो चाहिँ कस्तो छ अलिक खतरा छ मलाई खान्छ मैले कहाँ भेटाएँ थाहा छ कोठामा मैले भेटाएँ कसैले मलाई मार्ने खोजेको त होइन यो मैले कोठामा भेटाएँ अनि यस्तै थियो ठ्याक्कै अनि मैले सोचेँ ओहो कति राम्रो उदाहरण यहाँ छ हाम्रो अगाडि बच्चा भयो भने म सिकाइदिन्थेँ एउटा कुरा के सिकाउँथेँ भने यसलाई छुनु हुँदैन खास मैले चलाउँदैन थिएँ होइन सानो बच्चा छ भने तर त्यसपछि त्यति मात्रै होइन कति बुवा आमाहरू त्यस्तै गर्छन् ओहो यो चलाउनु हुँदैन बच्चाको हात लाग्छ होइन यस्तो सिकाउँछ अनि रोक्छ कति गलत त्यहाँ रोक्नु हुँदैन सुरु मात्रै हो यसलाई यो चलाउनु हुँदैन बच्चाको अगाडि तर त्यसपछि अझै अगाडि बढ्नुपर्छ कसरी नानीलाई सिकाउने मौका आयो ठ्याक्कै है अब हेर त नानी यो चलिरहेको छ अनि हात यसमा पर्यो भने के हुन्छ? हरि भन्छ, अहो तेरो हात दुख्छ अनि तर सिकाउन सकिन्छ होइन? यसो पर्यो भने ओहो के के हुन्छ, दुख्छ नि होइन? अनि सो प्यान त ठिक छ, चल्छ नि, चलिरहेको छ, प्यान ठिक छ, सो किन नचलाउने? किन रक्षा छैन है, त्यहाँ खतरा छ, हो त प्यान ठिक छ, चल्छ, हावा आउँछ त्यसबाट, तर त्यहाँ खतरा छ है। अनि त्यही कारणले नै हामी चाहिँ हाम्रो जीवन वरिपरि के राख्छौँ, त्यहाँ सुरक्षा पाल्नलाई हाम्रो जीवनहरूमा के राख्छौँ, धेरै कुरोहरू राख्छौँ। अनि आत्मिक कुरोहरू जान्छ यो कुरो ठ्याक्कै, यसबाट धेरै आत्मिक कुरोहरू हामीले सिकाउन सक्छौँ त्यहाँ नानीहरूलाई। अनि तपाईँले भन्न सक्नुहुन्छ यो उदाहरणलाई, नानी यसबाट हावा आउँछ मान्छे शीतल हुन्छ मान्छे, तर त्यहाँ खतरा पनि छ, दुइटै शीतल लाग्छ है सही, तर खतरा पनि छ। अनि तिमी अब यस्ता साथीहरू पनि छन् संसारमा जुन साथीहरू भन्ने गाह्रो भयो है, यसै भन्छु साथी तिम्रो मन भने मन पराउँछौ तिमी साथीहरूलाई, अनि रमाइलो कुरा आउँछ साथीहरूबाट, तर त्यहाँ खतरा पनि छ। अनि जस एउटा उदाहरण, धेरै कुराहरू छन् यसमा यसबाट बताउन सक्ने। अनि त्यतिकै त्यो बसिरहेको थियो कोठामा, यसबाट सेकाउन सकिन्छ। अनि तपाईँ बाहिर बस्नुहुन्छ अनि यसो हावाजहाज गइरहेको देख्नुहुन्छ, अनि तपाईँले भन्न सक्नुहुन्छ नानीलाई, नानी अब यो प्लेन कसरी उड्छ भनेर। अनि त्यसपछि तपाईँले प्रश्न सोध्न सक्नुहुन्छ, यो हवाईजहाज चाहिँ रोक्यो भने, हावामै रोक्यो भने त्यसलाई के हुन्छ? झर्छ होइन, खतम हुन्छ। त्यसको अर्थ चाहिँ के हो? त्यो प्लेन, त्यो हवाईजहाजको शक्ति कहाँ छ? त्यो अगाडि बढ्ने क्रममा छ, भनेको त्यो अगाडि बढ्नै पर्छ जब त्यो खतम हुन्छ। अनि हाम्रो आत्मिक जीवन पनि त्यस्तै हो खास ठ्याक्कै, हामी अगाडि बढ्नै पर्छ, अगाडि बढ्यो भने माथि माथि जान्छ, त्यो रोक्यो भने त्यस्तै हो खतरा छ त्यहाँ। अनि तपाईँले साधारण कुरोबाट जस्तै बोतल छैन होला त्यहाँ उता छ, यस्तो साधारण बोतलबाट पनि सुधिएर अनि बुझाउन सक्नुहुन्छ नानीलाई, यहाँ भित्र के छ? पानी छ। अनि यो पानी एक ठाउँबाट अर्को ठाउँ पुर्याउनलाई चाहिँ के चाहिन्छ? केही न केही चाहिन्छ त्यहाँ, त्यो आफै तपाईँले पानी बोकेर खल्तीमा बोकेर त जान सक्नुहुन्छ होइन? हुन त यो साधारण कुरो हो, तर सोच्न सकिन्छ, यसबाट बुझ्न सक्छौँ हामी कति कुरोहरू। परमेश्वरको वचन पनि केही न केही चाहिन्छ एक ठाउँबाट अर्को ठाउँ जानलाई, मान्छे चाहिन्छ खास, मान्छेले पुर्याइदिन्छ परमेश्वरको वचन होइन र स्वर्गदूत गर्दैन। अनि परमेश्वरले आफै स्वयं आएर बोल्नु न मानिसहरूसँग, तर उहाँको जनहरू पठाउनुहुन्छ। अनि त्यो बोतल चाहिँ त्यसको पाल परेको छ भने है, त्यसको फोहोर छ भने, अनि धेरै आत्मिक उदाहरणहरू यसबाट निक्लिन्छ। अनि यसले यसरी सिकाउनुहुन्थ्यो मान्छेहरूलाई सृष्टिका थोकहरूबाट, चिजहरूबाट। उहाँले एकचोटि भन्नुभयो, म ढोका हुँ। अब ढोका जहाँ पनि देखिन्छ है, साधारण कुरो हो, बरु हो, त्यसपछि त्यसबाट उहाँलाई बुझाउनु भयो मानिसहरूलाई। अब हामीलाई अब कतिचोटि हामीले सुनेको छौँ यीशु ढोका, म ढोका हुँ भनेर, त्यो शिक्षा कतिचोटि सुनेको छौँ हामीले, साधारण भएर खास एक किसिमलाई कति सुनेर। तर सोच्नुहोस् त एकचोटि, ती मान्छेहरू जसलाई उहाँले सुनाउनु भयो तिनीहरूको लागि नयाँ थियो, त्यो एकदम नयाँ सोच्नु पऱ्यो तिनीहरूलाई है, के हो यसको अर्थ। अनि त्यति मात्रै होइन, येसुले भन्नुभयो म ढोका हुँ, तर ढोकले त्यसबाट बुझिन्छ ढोकले उहाँलाई बुझाइदिन्छ, तर यो घरले पनि उहाँलाई बुझाइदिन्छ। अनि तल हामी तल चाहिँ जग छ त्यसले पनि उहाँलाई बुझाइदिन्छ। अनि येसु कस्तो जग हुनुहुन्छ विचार गर्यो नि त्यतिखेर कति राम्रो मौका। अहिले पनि तपाईँले नानी बुवा छोराछोरीलाई सम्झना गराउन सक्नुहुन्छ। अनि भुइँचालोको बेलामा पृथ्वी हल्लिरहेको थियो है यता उता मान्छेलाई, अनि परमेश्वर त्यस्तो जग हुनुहुन्न फेरि हे वा एकदम स्थिर हुनुहुन्छ। अनि त्यसको जे स्थापित छ त्यो रहन्छ फेरि। अनि म फरक फरक तरिकाहरू लगाएर नानीहरू सिकाउन खोज्छु, यताबाट पनि उताबाट पनि यताबाट अनि तलबाट माथिबाट धेरै विचारहरू लगाएर चाहिँ नानीलाई सिकाउन खोज्छु। हुनसक्छ एउटा उदाहरणले एउटा उदाहरणबाट तिनीहरूलाई तिनीहरूको मनमा छिनेन सत्य, तर त्यसपछि म अर्को उदाहरणबाट सिकाउँछु। अनि एकचोटि ओके एकचोटि समय सकिरहेको छ यहाँ, तर एकचोटि एउटा नानी छोरी अल्छी गरिरहेको थियो अनि काममा, अनि त्यसपछि मैले त्यहाँ एउटा चित्र बनाएँ उसको लागि। अनि त्यो चित्रमा मैले यस्तो लाइन लगाएँ ओके, अनि एउटा चाहिँ एक ठाउँदेखि अर्को ठाउँसम्म अनि सिद्ध लाइन बनाएँ है। अनि मैले के भने यो चाहिँ एकदम इमान्दारी मान्छे हो, अनि एक ठाउँमा सुरु हुन्छ अनि काम उसले काम पायो अर्को ठाउँमा, अनि ऊ चाहिँ सिधै त्यो ठाउँमा जान्छ अनि काम पुरा गर्छ फेरि आउँछ। त अर्को मान्छे छ अनि यस्तो लाइन बनाएँ माथि तल जाने यस्तो जाने यता जाने उता जाने अनि त्यसपछि काममा पुग्ने, यो पनि मान्छे हो अरे। अनि यो कस्तो मान्छे, यो अल्छे मान्छे। अनि त्यसपछि मैले प्रश्न सोध्नुपर्छ कुनले काममा पुग्यो। अनि सुरुमा तिमीले के भन्यो भने इमान्दारी मान्छेले परिश्रम गर्ने मान्छेले। अनि मैले सोधेँ के अल्छी त्यहाँ पुगेन, अनि सोच्यो हो पुग्यो अल्छीले काम गर्छ कि गर्दैन भनी सोधेँ। कतिजनाले सोच्छन् अल्छीले काम गर्दैन, काम गर्छ अल्छीले। अनि तर उसको काम कस्तो हुन्छ, एकदम बिस्तारै हुन्छ है, बिस्तारै गर्ने अनि एकदमै अर्को कुराहरू सोच्ने होइन, आफ्नो उद्देश्य पुरो गर्ने त्यो काम गर्दाखेरि पनि है, तर काम गर्छ। अनि त्यस कारण नै कतिचोटि आफै धर्मी छु भनेर भन्छ अल्छीलाई, किनभने काम त गरिरहेको हुन्छ है। अनि नानीको मनमा त्यो छिडियो अनि बुझ्यो, किन कतिचोटि छोरीहरूले काम गरिरहेको हुन्थ्यो तर बिस्तारै अनि बिर्सिरहेको हुन्थ्यो होइन, एकछिन यो गर्ने त्यसपछि काम गर्ने फेरि अनि यो गर्ने अनि एक फेरि काम गर्ने है। अनि त्यो छिडियो मनमा, हामीले काम मात्रै गर्ने होइन तर राम्रो काम गर्ने। सो अनि चित्रबाट तपाईँले सानो कागज लिएर कलम लिएर त्यो चित्र बनाउन सक्नुहुन्छ, नानीले कति सत्यहरू बुझाउन सक्नुहुन्छ त्यसपछि साधारण कुरोहरूबाट तरिकाहरूलाई। हुन्छ, हाम्रो समय सकिएको छ, सो हामी प्रार्थना गरौँ।